समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्सम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, कोविड 19 संक्रमणबाट नागरिकलाई सुरक्षित राख्ने उद्देश्यले लागू भएको लकडाउनको आज 72 दिन पुगेको छ। आम नागरिकको जीवन रक्षासँगै अर्थतन्त्रलाई चलायमान बनाउने विकल्पहरूका बारे निरन्तर प्रयासरत सरकारका सामु अर्को महत्वपूर्ण अभिभावक पनि थपिएको छ। यही क्रममा सरकारले विभिन्न कारणले विदेशमा रहेका नागरिकलाई क्रमशः स्वदेश फिर्ता गर्ने उद्देश्यले विशेष कार्ययोजना तयार गरेको छ। 26 बुँदे कार्ययोजना बमोजिम सरकारले भारत बाहेकका देशबाट पहिलो चरणमा 25,000 नागरिकलाई स्वदेश ल्याउने गृह कार्य गरिरहेको छ। यसै विषयमा केन्द्रित रहेर आजको अन्तर्सम्वादमा हामी परराष्ट्र मन्त्री प्रदीप गेवालीसँग कुराकानी गर्दैछौ। मन्त्री गेवाली यतिखेर हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। मन्त्रीज्यू नमस्कार, स्वागत छ रेडियो नेपालको अन्तर्सम्वादमा।
हजुर, धन्यवाद। नमस्कार
मन्त्रीजी। अब यो लकडाउनको अवधि आज हामी 72 दिनमा छौं। मानिसहरूको चाहना छ कि सकभर यो स्थितिबाट अलिकति मुक्त हुन पाइयोस्, तर सरकारमा रहँदाखेरि एउटा आम जिम्मेवारीको कुरा आउँछ कि यसलाई सजिलै अहिले हटाइदिँदाखेरि अर्को जोखिममा पुग्छौ भन्ने विषयहरू पनि निरन्तर बहसमा आएका छन् र यो बहस चलि नै रहेको छ। यही बीचमा मन्त्री परिषदबाट विदेशमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउने जुन कार्ययोजना सरकारले सामु ल्याएको छ, यसले विदेशमा अल्झिएका ती नेपाली नागरिकहरूको चाहनालाई कसरी चाहिँ सम्बोधन गर्छ मन्त्रीज्यू? यहीँबाट कुराकानी शुरू गरौं।
पहिलो यहाँको जिज्ञासाको पहिलो भागमै म थोरै छुन चाहन्छु। निश्चय नै लकडाउन कुनै पनि सरकारको निम्ति प्रिय विषय होइन, उसको चाहनाले लागू गरिने विषय पनि होइन, तर असाध्यै छिटो संक्रमण हुने कोविड 19 त्यसको संक्रमणको श्रृङ्खलालाई पूर्ण, त्यो एक ठाउँबाट अर्को ठाउँ, एक व्यक्तिबाट अर्को व्यक्ति, एउटा समुदायबाट अर्को समुदायमा संक्रमित नहोस् भन्नका निम्ति त्यसको श्रृङ्खला तोड्ने सबैभन्दा महत्वपूर्ण र प्रभावकारी माध्यम लकडाउन भएकै कारणले हामीले गएको झन्डै 2.5 महिनादेखि यो उपाय अवलम्बन गरेका छौँ। समयमै अवलम्बन गरिएकै कारणले गर्दा वास्तवमा नेपालले अहिलेसम्म चाहिँ निकै हदसम्म संक्रमणलाई नियन्त्रण गर्न सकेको हो। यद्यपि पछिल्लो समय संक्रमण वात्तै बढेको छ, खास गरेर भारतबाट जोखिमपूर्ण अवस्थामा जुन ढंगले प्रवेश भइरहेको छ नेपाली दाजुभाइ दिदीबहिनीहरूको, त्यसले यो संक्रमणलाई चाहिँ बढाएको छ। यो हुँदाहुँदै पनि हामीले अहिले हिजोबाटै विभिन्न सरकारवालाहरूसँग कसरी संक्रमणलाई चाहिँ रोक्ने पनि र मुलुकको अर्थतन्त्रलाई पनि चलायमान बनाउने, मानवको मानिसको दैनन्दिन जीवनलाई पनि कसरी सहज तुल्याउने भनेर छलफलहरू सुरु गरेका छौँ। संक्रमण लामै समयसम्म जाने भएको कारणले गर्दा त्यसलाई छल्दै सँगसँगै हामी अगाडि बढ्नुपर्ने पनि छ। त्यो विषयमा हामीले हिजो मात्रै पनि उद्यमी व्यवसायीहरूसँग, विभिन्न सामाजिक क्षेत्रका व्यक्तित्वहरूसँग दुई लट कुराकानी गरेका छौँ, उहाँहरूको सुझावहरू लिएका छौँ, र आजबाट हामीले जनस्वास्थ्यविदहरूसँग र अरू विभिन्न क्षेत्रका व्यक्तिहरूसँग कुराकानीहरू गर्नेछौँ। त्यसो गर्दा लकडाउनका मोडलहरूलाई अलिकति परिवर्तन गर्दै, जहाँ अलिकति कम जोखिम छ ती ठाउँहरूमा थोरै कुकुलो गर्दै हामी अगाडि बढ्छौँ। पहिलो यति जानकारी गराएर तपाईँको मुख्य प्रश्नमा आउन चाहन्छु। अहिले नेपालको कुल जनसङ्ख्याको झन्डै 15%, करिब 40 लाख जनसङ्ख्या, 40 लाख भन्दा बढी जनसङ्ख्या मुलुक बाहिर छ। त्यसमध्ये अधिकांश श्रम गर्न जानुभएको छ, ठुलो सङ्ख्या विद्यार्थीहरूको पनि छ, कति छोटो भ्रमणका लागि, आफन्त भेट्नका लागि, उपचारका लागि, तीर्थाटनका लागि विभिन्न ढङ्गले जानुभएको छ भनेदेखि कतिपयलाई, जसलाई हामी गैर आवासीय नेपाली भन्छौँ, उतै बस्ने, उतै सेटल हुने हिसाबले पनि जानुभएको छ, ठुलो सङ्ख्या छ। र उहाँहरू जहाँ जहाँ हुनुहुन्छ, उहाँहरूको सघन बसोबास भएका सबै मुलुकहरू अहिले संक्रमणबाट आक्रान्त छन्। यसको अवस्थामा नेपाली दाजुभाइ दिदीबहिनीहरू स्वदेश फर्किन चाहनुहुन्छ, कति बाध्यता छ, फर्किनै पर्ने अवस्था छ, कतिलाई अलिकति मनोवैज्ञानिक त्रास जस्तो, दबाव जस्तो पनि छ, यस्तो बेलामा देश फर्किनु पाए, परिवारसँग सँगै रहनु पाएदेखि चाहिँ सजिलो हुन्थ्यो भन्ने पनि परेको छ। यी दुइटै कुरालाई ध्यानमा राखेर उहाँहरू एकदम अप्ठ्यारोमा परेकाहरू आउन पनि सक्नुहोस् तर सँगसँगै संक्रमण चाहिँ नफैलियोस् भन्ने दुइटै कुरालाई चाहिँ सन्तुलनमा राखेर हामीले चाहिँ यो कार्ययोजना अगाडि लिएका हौँ। केही दिन अगाडि बसेको मन्त्री परिषद बैठकले समस्यामा परेका नेपालीहरूलाई स्वदेश फर्काउने सम्बन्धमा विशेष आदेश जारी गरिसकेको छ र त्यस अनुसारको कार्ययोजना बनाएर हामीले काम सुरु गरिसकेका छौँ। अब एकदम सङ्कटमा परेका अप्ठ्यारोमा परेकाहरू आउने क्रम चाहिँ अब सुरु हुन लागेको छ। सीमित संख्यामा त अझै पनि आइपुग्नुहुन्छ मलेसियाबाट, जो चाहिँ हातमा टिकट लिएर जहाज उन्न जहाजमा जान भनेर एयरपोर्ट आइपुग्नु भएको थियो, तर लकडाउनको कारणले उहाँ एयरपोर्टमै त्यही इमिग्रेसनमै अड्किरहनु भएको व्यक्ति पनि हुनुहुन्छ। उहाँहरू आज आउनुहुन्छ र क्रमशः हामी विभिन्न मुलुकलाई प्राथमिकतामा राखेर र विभिन्न समस्यालाई क्याटेगराइज गरेर उहाँलाई ल्याउँछौँ।
हजुर, जस्तो मन्त्रीज्यू होइन, अब प्रक्रियागत कुरा गर्दाखेरि परराष्ट्र मन्त्रालय निश्चय पनि यसमा एउटा अहम भूमिका परराष्ट्र मन्त्रालयले निर्वाह गर्नेछ। आफ्ना विदेश स्थित नियोगहरूलाई पनि परिचालन गर्ने विषयहरू यसमा आएका छन्। एउटा सामान्य व्यक्ति जो फर्किन चाहन्छ अथवा फर्किन बाध्य छ, विभिन्न क्याटेगोरीहरू छन् नि मन्त्रीज्यू होइन, कोही चाहिँ रोजगारी गुमाएर अलपत्र परेका छन्, कोही विद्यार्थीहरू चाहिँ अब पठन पाठनको कारणले र खर्च सिद्धिएको कारणले लामो समयको चाहिँ कलेजहरू बन्द भएको कारणले आउन चाहनेहरू एकथरी होलान्, बिरामीहरू एकथरी होलान्। अब हामी कसरी क्याटेगोराइज गर्छौं? सुरुमा 25,000 मात्रै भनिएको छ।
हजुर हो, हामीले विभिन्न त्यो समस्यालाई वर्गीकरण गरेका छौँ। त्यसको कतिपय ठाउँमा हाम्रो चलन शक्तिको भाषामा इलिगल भनौँ, अनडकुमेन्टेड, त्यहाँको श्रम प्रक्रियामा नछिरिकन चाहिँ काम गरिरहेका, त्यसरी गैर कानुनी ढङ्गले बसोबास गरिरहेकाहरूलाई विभिन्न मुलुकले अहिले क्षमादान दिएर सम्बन्धित देशमा फर्काउन खोजिरहनु भएको छ। त्यसरी क्षमादान पाएकाहरू र स्वदेश फर्काउन अरू विभिन्न कानुनी कारवाहीमा परेर डिपोर्टेसन सेन्टरमा रहेकाहरू उहाँहरू एउटा क्याटेगोरीमा हुनुहुन्छ, जो सम्बन्धित देशको कानुन एक किसिमले उल्लङ्घन गरेर भनौँ या उहाँहरूले आम माफी दिएर फर्काउन खोजेकाहरू, जसको जसको रोजगारी गुमेको छ र जसको रोजगारी त्यहाँ तत्काल पुनस्थापना हुने सम्भावना पनि छैन, त्यस्ता बेरोजगारहरू रोजगारी गुमेकाहरू, त्यस्तै गर्भवती अवस्थामा रहेका महिलाहरू, बालबालिकाहरू, ज्येष्ठ नागरिकहरू र कोभिड बाहेक अन्य खालका रोगहरू लागेर त्यहाँ बस्न नसक्ने अवस्थामा भएका, अपाङ्गता भएका त्यस्ता व्यक्तिहरू, सँगसँगै जसको करार अवधि सकिएको छ, निश्चित अवधिका लागि जानुभएको थियो 5 वर्ष 3 वर्ष, त्यो करार अवधि सकियो र सम्बन्धित कम्पनीले चाहिँ एग्जिट नोट पनि दिइसकेको छ, त्यस्ता व्यक्तिहरू, विद्यार्थीहरू जो चाहिँ इन्टर्नसिप गर्न जानुभएको थियो तर अब त्यहाँ होटलहरू बन्द भए वा जे काममा जानुभएको थियो ती कामहरू गर्न नसकिने अवस्था भयो, त्यस्ता व्यक्तिहरू यो प्राथमिकतामा राखेर हामीले चाहिँ त्यो वर्गीकरण गरेका छौँ। उहाँहरूले सम्बन्धित दूतावासहरूले सूचनाहरू निकालेका छन्, फारमहरू सार्वजनिक गरेका छन्, उहाँहरूले फर्महरू भर्नुपर्छ। फर्महरू भरिसकेपछि अब त्यो देशमा कतिजना एकदम समस्याग्रस्त हुनुहुँदो रहेछ त सम्बन्धित दूतावासहरूले वर्गीकरण गर्छन् र त्यसमध्ये पनि एक नम्बरमा ल्याउनु पर्ने को भन्ने कुराको चाहिँ वर्गीकरण भइसकेपछि उहाँहरूले त्यो लिस्ट यहाँ पठाउनुहुन्छ, त्यो चाहिँ हामीले सिसिएमसीमा पठाउँछौँ, त्यस सम्बन्धी काम गर्ने एउटा टिम बनेको छ, त्यसले चाहिँ यहाँ अब कुन कुन प्रदेशमा, कुन कुन जिल्लामा, कुन कुन पालिकामा कति हुनुहुँदो रहेछ त त्यसको चाहिँ आधारमा यहाँ चाहिँ वर्गीकरण गर्ने कामहरू उहाँहरूले गर्नुहुन्छ। त्यस पछाडि चाहिँ उहाँहरूको न्यूनतम स्वास्थ्य परीक्षण हुन्छ, हामीले सबभर कोभिडकै परीक्षण सम्पूर्ण रूपले प्रक्रिया पुरा गरेर पठाउन भनेर सम्बन्धित देशहरूलाई आग्रह गरेका छौँ। कति देशहरूले हामी सबै प्रक्रियाहरू पुरा गरिदिन्छौँ भन्नुभएको छ, कतिले सम्पूर्ण रूपले अब स्वाब टेस्ट गर्न सम्भव छैन, हामी चाहिँ ऱ्यापिड टेस्ट गरेर पठाउँछौँ भन्नुभएको छ। फरक फरक देशहरूको फरक फरक अवस्था छ, त्यसरी चाहिँ दूतावासहरूले त्यो प्रक्रिया सुरु गरेका छन्। म तपाईँको कार्यक्रम सुन्ने विदेशमा रहेका सबै दाजुभाइ दिदीबहिनीहरू जो एकदमै अप्ठ्यारोमा सङ्कटमा हुनुहुन्छ, थाहा त पक्कै पाइसक्नु भएको छ, उहाँहरूले नपाउनु भएको भए यसैलाई सूचना मानेर तपाईँहरूले चाहिँ सम्बन्धित दूतावासमा सम्पर्क गर्ने, त्यहाँको वेबसाइट सर्च गर्ने र त्यहाँ भनेको सूचना अनुसार चाहिँ आफ्नो सबै प्रक्रियाहरू पुरा गरेर दूतावासलाई चाहिँ आवश्यक जानकारी दिनुहुन म आग्रह गर्छु।
सबभन्दा पहिलो काम चाहिँ त्यस्ता नागरिकहरूले आफ्नो दूतावासमा सम्पर्क राखेर आफूलाई दर्ता गर्नु पर्यो, पहिलो स्टेपमा त उनीहरू पहिचान, त्यसपछि त्यो डाटा बेस
उहाँहरूको यहाँ नेपालको ठेगाना मात्रै होइन कि उहाँको स्वास्थ्य परीक्षणको अवस्थादेखि लिएर लिएर हामीले सँगसँगै एउटा थप पनि भनेका छौँ, उहाँहरूले त्यहाँ के काम गर्नुहुन्थ्यो, उहाँहरूको हातमा के सिप छ, ताकि उहाँहरू बेरोजगार भएर फर्किँदाखेरि नेपालको श्रम बजारमा उहाँहरूलाई जोड्न सकियोस्, नेपालभित्र कुनै रोजगारीको अवसरहरू सिर्जना गर्न सकियोस्, उहाँहरूले आफ्नो हातमा रहेको सिप त्यो स्किल पनि त्यहाँ उल्लेख गरिदिनु भयो फारममा भनेदेखि यस्ता यस्ता क्याटेगोरीका साथीहरू आउँदै हुनुहुँदो रहेछ, उहाँहरूलाई यो ठाउँमा भोलि कोभिड अलिकति अन्त्य भइसकेपछि अथवा नियन्त्रणमा आएपछि उहाँहरूलाई चाहिँ स्वदेशी श्रम बजारमा लगाउन सकियोस् भन्नका निम्ति हामीले ती सबै कुराहरू उल्लेख गरेर फारम तयार गरेका छौँ। उहाँहरूले फारम भर्नुहुन्छ, फारम भरिसकेपछि सम्बन्धित दूतावासहरूले चाहिँ त्यसको सर्टिङ गरेर त्यसमध्येको पनि सबभन्दा प्राथमिकतामा ल्याउनु पर्नेहरूलाई उहाँहरूले चाहिँ त्यसको सूची बनाएर यहाँ पठाउनुहुन्छ। त्यस पछाडि हामीले एयरलाइन्सहरूसँग कुराकानी गर्छौँ र ती एयरलाइन्सहरूले चार्टर गरेर उहाँहरूलाई यहाँ ल्याइदिनुहुन्छ।
हजुर मन्त्रीजी, अब यसमा छ नि जस्तो अब सबैभन्दा मुख्य सरोकारको कुरा भनेको जो व्यक्ति फर्किँदैछन् उनीहरू चाहिँ स्वस्थ छन् कि छैनन् भन्ने कुरा चाहिँ बढी नै महत्वपूर्ण जस्तो लाग्छ। एयरलाइन्सहरूले पनि प्यासेन्जरहरू बोर्ड गर्दाखेरि पक्कै पनि स्वास्थ्य परीक्षण गर्छन्, रोग लागेका अलिकति जोखिम भएका व्यक्तिहरूलाई उडानमा समावेश नगराउने सम्भावना पनि त्यतिकै रहन जान्छ, जसले गर्दाखेरि यहाँ आइसक्दाखेरि पनि हामीलाई त्यति धेरै सरकारलाई त्यति बर्डन नहोस् भन्ने हिसाबले जुन तयारी गरिएको छ, स्थानीय तहसम्म पुर्याउने जुन तयारी गरिएको छ, हामी के अनुमान गर्न सक्छौँ? जो मान्छेहरू आउन चाहन्छन् उनीहरूको स्वास्थ्य परीक्षणको जुन प्रक्रियाको कुरा गरेका छ, विभिन्न ठाउँबाट छरिएका होलान्, के उनीहरू एयरपोर्टमै आएर आरडीटी गरेर केही घण्टा अगाडि आएर चाहिँ द्रुत परीक्षण गरेर विमानमा बोर्ड हुन सक्नुहुन्छ, अथवा अलि अगाडि नै आफूसँग परीक्षणको प्रमाणपत्र छ भने त्यो प्रमाणपत्र पेश गर्दाखेरि हुन्छ, अथवा कसरी चाहिँ यो सुरक्षित मा हवाई यात्राको लागि जुन विधि विधान छ, मापदण्ड छ, त्यो कसरी पूरा गर्न सकिएला, यसको व्यवहारिक पक्ष के हुन सक्छ मन्त्रीजी?
हजुर हो, यो यही कुरा समस्या अलिकति चुनौतीपूर्ण भएर नै हामीले सम्बन्धित देशका सरकारहरूसँग कुराकानी गरेका छौँ। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कुनै पनि संक्रमित व्यक्ति चाहिँ यात्रामा जान मिल्दैन, हवाई यात्रा गर्न मिल्दैन, उनीहरूलाई चाहिँ बोर्ड गर्न मिल्दैन। त्यसो भएको कारणले सम्बन्धित देशहरूले चाहिँ त्यस्ता नागरिकहरूलाई जहाजमा चढाउनु पूर्व स्वास्थ्य परीक्षणको मा चाहिँ स्वास्थ्य परीक्षण गर्नै पर्छ र उनीहरू स्वस्थ रहेको एउटा प्रमाणपत्र उनीहरूको हातमा हुनै पर्छ। यद्यपि फरक फरक देशहरूको फरक फरक खालको सिस्टम भएको हुनाले ठ्याम्मै एकरूपता नहुन सक्छ। कसैले पूर्ण रूपले स्वाब टेस्ट गरेर नै पठाउलान्, हामीले एक हप्तासम्मको स्वास्थ्यको स्थितिको रिपोर्ट भनेका छौँ। अब कसैले ऱ्यापिड मात्रै गरिदिएलान् या अन्य खालका कुराहरू गर्लान्, तर त्यस्तो संक्रमण भएको, संक्रमणको लक्षण देखिएको या अरू कुनै पनि खालका चाहिँ स्वास्थ्यहरूमा समस्या भएको, कोभिड जन्य चाहिँ स्वास्थ्य समस्या भएको व्यक्तिहरूलाई ट्राभल अनुमति हुँदैन। त्यो सम्बन्धित देशहरूले पठाउनु पनि मिल्दैन, हामीले ल्याउनु पनि मिल्दैन र एयरलाइन्सहरूले चाहिँ त्यसलाई अनबोर्ड गर्न पनि मिल्दैन। यो संसारभर चलेकै प्रचलनको कुरा भयो, विश्व स्वास्थ्य संगठनले जारी गरेको मापदण्ड अनुसारकै विषय भयो। त्यही भएर हामीले त्यो स्वास्थ्य परीक्षण गरेर ल्याउँछौँ। अब ती स्वास्थ्य परीक्षण पूर्ण रूपले सबै प्रक्रियाहरू पुरा गरेर आउनुभएकाहरूलाई यहाँ सायद परीक्षण गर्न नपर्ला, उहाँहरूलाई हामीले चाहिँ क्वारेन्टाइनमा पठाउँछौँ र क्वारेन्टाइनमा 15 दिन बसिसकेपछि त्यो अवधिमा चाहिँ परीक्षण गरेर घर पठाउँछौँ। अब त्यस्तो परीक्षण केही कारणले पूर्ण रूपले हुन पाएन, केही आंशिक मात्रै भयो भने यहाँ चाहिँ हामीले उहाँहरूको परीक्षण गर्छौँ। यहाँ हामीले त्यसरी आइसकेपछि एयरपोर्टमै उहाँहरू ओर्लिने बित्तिकै स्वास्थ्य परीक्षणका विभिन्न प्रक्रियाहरू पुरा गरेर, इमिग्रेसनका प्रक्रियाहरू पुरा गरेर हामीले यो चक्रपथको वरिपरि रिङ रोडको आसपासमा 7 प्रदेशका लागि 7 होल्डिङ सेन्टरहरू तयार गरेका छौँ। त्यो सम्बन्धित प्रदेशको समन्वय गर्नका लागि विभिन्न मान्य मन्त्रीहरूले नै जिम्मा लिनुभएको छ, जस्तो प्रदेश नम्बर 1 माननीय वसन्त निर्माण त्यसको जिम्मेवारीमा हुनुहुन्छ, प्रदेश 2 मान्य रामेश्वर राय त्यसको जिम्मेवारीमा हुनुहुन्छ, बागमती प्रदेशको समन्वय मान्य पार्वत गुरुङले गर्दै हुनुहुन्छ, गण्डकी प्रदेशको परमा अर्यालले, प्रदेश नम्बर 5 मान्य वर्षमान पुनले, कर्णाली प्रदेशको मान्य सती बस्नेतले र चाहिँ प्रदेश सुदूरपश्चिमको चाहिँ मान्य बिना मगरले गर्दै हुनुहुन्छ। उहाँहरूले तत्त त्यो क्वारेन्टाइनहरूको के अरे होल्डिङ सेन्टरहरूमा त्यसरी आउने उताबाट आउनेहरूलाई हामीले प्रदेशगत ढङ्गले छुट्याउँछौँ। त्यहाँ न्यूनतम अरू प्रक्रियाहरू पुरा गरिसकेपछि स्वस्थ व्यक्तिहरूलाई हामीले सिधै सम्बन्धित जिल्ला पुर्याउँछौँ। तर त्यसमा दुईटा अप्सनहरू छ, त्यो फारममा नै उहाँहरूले भर्नुपर्ने हुन्छ। हामी कहाँ क्वारेन्टाइनको दुई खालको प्रबन्ध हामीले गरेका छौँ, एउटा होइन हामी अलिकति सुविधाजनक ढङ्गले नै बस्छौँ, त्यस भएर आफ्नो खर्चमा हामी होटेलमा बस्न तयार छौँ भनेर भन्नुभयो भने हामीले होटलहरूसँग कुराकानी गरेर रेटहरू सहुलियत दरमा रेटहरूको प्रबन्ध गरेका छौँ। उहाँहरू त्यहाँबाट चाहिँ काठमाडौँमा रहेका होटलहरूमै बस्न सक्नुहुन्छ, त्यहाँको सबै खर्च उहाँहरूले बेहोर्नुपर्छ। होइन हामीले त्यसो गर्न सक्दैनौँ, सरकारले जे प्रबन्ध गरेको छ हामी त्यसमा तयार छौँ भन्नुभयो भने स्थानीय पालिकाहरूले तय गरेका चाहिँ क्वारेन्टाइनसम्म हामीले उहाँहरूलाई पठाउँछौँ। ती सबै कुराहरू चाहिँ उहाँहरू काठमाडौँमा ल्यान्ड भइसकेपछि त्यो होल्डिङ सेन्टरमा जाउन्जेल पाँच सात घन्टा कहिले काहीँ एक दिन पनि लाग्न सक्ला, ती सबै प्रक्रियाहरू पुरा गरेर उहाँहरू चाहिँ सम्बन्धित जिल्लामा जानुहुन्छ या चाहिँ होटलको क्वारेन्टाइन होटललाई क्वारेन्टाइन बनाइएका होटलहरूमा उहाँहरू जानुहुन्छ।
हजुर, आदरणीय श्रोताहरू, रेडियो नेपालको प्रभाती प्रस्तुति अन्तर सम्वादमा हामी कुराकानी गर्दैछौं परराष्ट्र मन्त्री प्रदीप गेवालीसँग। मन्त्रीज्यू, अलिकति समय बाँकी नै छ, जस्तो एरिया वाइज कुरा गर्दाखेरि नेपालीहरू युरोपेली मुलुकहरूमा छन्, अमेरिकातिर होलान्, यता आसियान कन्ट्रीहरूमा जापान थाइल्याण्ड हङकङतिर होलान् र गल्फ कन्ट्रीमा छन्। अब 25,000 पहिलो लटमा आउँदाखेरि त हामीले प्राथमिकीकरण पनि क्षेत्रगत हिसाबले गर्नुपर्ला र सँगसँगै हाम्रो एयर कनेक्सन, त्यो देशबाट आउने विमानको उपलब्धता, नेपाल वायु सेवा निगमलाई पनि त्यहाँ सक्रिय गराउने विषयहरू पक्कै पनि होलान्। यो कसरी हामी ती सीटहरू वितरण गर्छौं अथवा प्राथमिकता निर्धारण गर्दा क्षेत्रगत रूपमा हामी चाहिँ कसरी डिल गर्छौं, अलिकति यसमा के?
हाम्रो पहिलो प्राथमिकतामा निश्चय नै श्रम गर्न जानुभएका श्रमिक दाजुभाइ दिदीबहिनीहरू चाहिँ पहिलो प्राथमिकतामा पर्नुहुन्छ, किनभने सबभन्दा अप्ठ्यारो उहाँहरूलाई छ। होइन, अरू प्रयोजनका निम्ति विदेश जानुभएका साथीहरू, खल्तीमा दुई चार पैसा भएकै साथीहरू हुनुहुन्छ, यद्यपि यो दुई तिन महिनाको लकडाउनले भएको पैसा सकिएको अप्ठ्यारो अवस्था पनि होला, तैपनि उहाँहरू या त आफन्त कहाँ बस्नु भएको छ, अब घरको न्यासहरू लाग्नु यस्तो बेलामा चाहिँ टाढा बस्नु बस्दा अप्ठ्यारो हुनु एउटा कुरा हो, तर जति श्रमिकहरूलाई रोजगारी गुमाएर एउटा चाहिँ क्याम्पमा बस्नुपर्दा जति अप्ठ्यारो परेको छ, अमेरिकामा आफ्ना आफन्तीहरू कहाँ बस्दा तिन महिना भयो चार महिना भयो भन्ने लाग्नु त एउटा कुरा होला, तर त्यो पहिलो प्राथमिकतामा अथवा त्यति चर्को समस्या होइन। या अस्ट्रेलियामा कोही आफन्त भेट्न जानुभएको छ,
आफन्तकै फरक परेन,
त्यति बिग्रिँदैन होइन, किनभने भिजाको एक्सटेन्सनको लागि हामीले सम्बन्धित देशहरूसँग कुरा गरि नै सकेका छौँ। भिजा सकिएकै कारणले कसैले पनि कानुनी अप्ठ्यारो झेल्नु पर्दैन होइन। त्यसो भएको हुनाले हाम्रो पहिलो प्राथमिकता चाहिँ निश्चय नै श्रमिकहरूमा छ, उहाँहरूलाई हामीले पहिलो प्राथमिकतामा ल्याउँछौँ। त्यसमध्ये पनि जस्तो के एकदम अप्ठ्यारो छ, मैले अघि भने जस्तो त्यो इलिगल अवस्थामा बस्नुभएका अनडकुमेन्टेड भन्छ त्यो कानुनी भाषामा, उहाँहरूलाई चाहिँ जुन एमएनएससी दिएको छ सम्बन्धित सरकारले, उहाँहरूलाई ल्याउनु नै पर्नेछ। सम्बन्धित देशहरूले पनि छिटो लगिदिनुहोस् न, हामीलाई अलिकति अप्ठ्यारो भएको छ भन्नुभएको छ। अस्ति मात्रै पनि कुवेतको विदेश मन्त्रीजीसँग मेरो टेलिफोन कुराकानी भएको थियो, उहाँहरूले अरू हिसाबले सबै हामी एकदमै सहयोग गरिरहेछौँ, तर अब यसरी गैर कानुन ढङ्गले बसिरहेकाहरू जसलाई हामीले एमनेस्टी दियौँ अब लामो समयसम्म राख्नु अलिकति अप्ठ्यारो भयो, अरू सबै देशले लगिसके भन्नुभएको छ, यस्तो प्राथमिकतामा हामी राख्छौँ। त्यस्तै अब युएई जस्ता कतिपय ठाउँमा गर्भवती महिलाहरू हुनुहुन्छ, त्यहाँ चाहिँ डेलिभरी गराउन त्यो सुविधा दिन धेरै कठिन, धेरै महँगो पनि भएको कारणले उहाँहरूलाई चाहिँ सुरक्षित ढङ्गले यहाँ ल्याउनुपर्नेछ। अनि त्यसो हुँदाखेरि हाम्रो प्राथमिकतामा पहिलो प्राथमिकतामा चाहिँ श्रमिकहरू, त्यसो गर्दा खाडी र मलेसियाका श्रमिकहरू नै पर्नुहुन्छ। सँगसँगै हामीले केही अप्ठ्यारो अवस्थामा परेका जस्तो मालदिप्समा यो पर्यटन व्यवसाय पर्यटन क्षेत्रमा काम गर्ने होटलमा काम गर्ने थुप्रै साथीहरू हुनुहुन्छ। अब मालदिप्स चाहिँ पूर्ण रूपले पर्यटन उद्योगमाथि निर्भर मुलुक, तर त्यहाँको अर्थतन्त्र चाहिँ कोरोनाको कारणले निकै सङ्कटग्रस्त भएको कारणले उहाँहरू फर्किनुपर्नेछ, त्यस्ता साथीहरूलाई पनि हामी उहाँहरूको आफ्नै खर्चमा ल्याउँछौँ। बङ्गलादेशमा विद्यार्थीहरू हुनुहुन्छ मेडिकल साइन्स पढ्दै गरेका, उहाँहरूले चाहिँ हामी स्वदेश फर्केर सबै प्रक्रियाहरू पुरा गरेर भोलिन्टियर सेवा गर्न पनि तयार छौँ भन्नुभएको छ, उहाँहरूलाई पनि हामीले ल्याउँछौँ। अहिले चाहिँ हामी यसरी नै ल्याउँछौँ। अब युरोप र अमेरिका या अस्ट्रेलियामा रहनु भएकाहरूलाई हामीले चाहिँ हेर्दैछौँ, अब त्यहाँ चार्टर गर्न उहाँहरूलाई पनि त्यति सजिलो नहोला, त्यसो हुँदा कुनै कनेक्टिङ फ्लाइटहरू जोड्न सकिन्छ कि भनेर उहाँहरूलाई पनि क्रमशः हामी सहजी बनाउन गर्ने तयारीमा
छौँ। भनेपछि जस्तो अब जुन जुन प्रमुख गन्तव्यहरूमा जहाँ नेपालसँगको डाइरेक्ट एयर कनेक्टिभिटी छ ती ठाउँमा समस्या भएन, तर बीचबीचमा ट्रान्जिट लिएर आउनुपर्ने धेरै मुलुकहरू छन्। अघि मन्त्रीज्यूले भने जस्तै मालदिप्स भने जस्तै एउटा समूह केमेन आइल्याण्डको एउटा उदाहरण म लिन चाहन्छु। त्यहाँ चाहिँ 50-100 जना नेपालीहरू विधिवत रूपमा श्रम स्वीकृति लिएर काम गर्न गइरहेछन्। अब उनीहरूको कनेक्टिभिटीको लागि त या त अमेरिका जानु पर्यो या त लन्डन युरोपतिर आउनु पर्यो। अब यसरी कनेक्टिभिटी लिएर आउने मानिसहरू चाहिँ अलिकति समस्यामा छन् कि भन्ने पनि तर्कहरू आएको छ। ती समस्याहरू चाहिँ कसले हाम्रो नियोगको नजिकको नियोगले हेर्छ?
नियोगहरूले सम्पर्क गरि नै रहनु भएको छ। हामीले प्रायः ती सबै ठाउँहरूको लागि दूतावासहरूलाई चाहिँ हामीले सहप्रमाणीकरण गरेका छौँ। एजुकेटेड हाम्रा चाहिँ उहरू छन्, उहाँहरूले हेर्नुहुन्छ। तर मेरो आग्रह के छ भन्दाखेरि एकदमै अप्ठ्यारो परेको छैन भने, त्यहाँ बस्नै नसक्ने कुनै पनि अवस्थामा बस्न नसक्ने अवस्था सिर्जना भएको छैन भनेदेखि चाहिँ यस्तो बेलामा जोखिमपूर्ण यात्राको लागि कसैले पनि प्रिफर नगर्नु होला। किनभनेदेखि यत्रो लामो यात्रा गरेर आउँदा बाटोमा कहीँ कतै पनि संक्रमित हुने जोखिम त रहि नै रहन्छ, होइन? किनभने कसैले पनि ग्यारेन्टी गर्न सक्दैन कि बाटोमा तपाईँ त्यहाँ त तपाईँले चाहिँ सबै स्वास्थ्य परीक्षण गराउनु हो तर चाहिँ बाटोमा तपाईँ कतैबाट संक्रमित हुनुहुन्न भन्ने कुराको चाहिँ कुनै सुनिश्चितता छैन। अब त्यसो भएको हुनाले अब कैयौँ देशहरूमा अब भनौँ न संक्रमणको चाहिँ एउटा दरले एउटा शिखर छोएर बिस्तारै अब त्यो कर्भ चाहिँ फ्ल्याट पनि हुँदै गइरहेको, संक्रमण नियन्त्रणमा आउँदै गरेको अवस्था पनि छ। त्यसो भएको हुनाले अब न्यास्रो लागेको छ, अवश्य हो, त्यस्तोमा फर्किनु पाए हुन्थ्यो भन्ने अवश्य छ। तर चाहिँ यो नर्मल अवस्था होइन, नर्मल अवस्था नभएको हुनाले सामान्यतया तपाईँहरू जोखिमपूर्ण ढङ्गले फर्किन चाहिँ त्यो ढङ्गले हतारो नगर्नु हुन म आग्रह गर्न चाहन्छु। त्यसबाट अहिले पहिलो चरणमा हामी खाडी मलेसियाका श्रमिकहरूलाई नै बढी हेर्छौँ। त्यस्तै ज्यादै अप्ठ्यारोमा पर्नुभएका र त्यो फ्लाइट चार्टर गर्न सकिने ठाउँका साथीहरूलाई हेर्छौँ। अन्तलाई पनि हामीले अब विभिन्न विकल्पहरू सोच्दैछौँ। एउटा नो अब्जेक्सन चाहिँ जारी गरेर यदि उहाँहरू आफ्नो रिस्कमा आउन चाहनुहुन्छ भने स्वीकृति दिने तरिका पनि हुनसक्ला।
बिस्तारै बिस्तारै चाहिँ खुल्दै जान्छौँ हामी, होइन मन्त्रीज्यू? एयरपोर्ट पनि बिस्तारै खुल्दै जान्छ, चार्टर फ्लाइटहरू पनि खुल्दै जान्छ। सरकारको प्रयास र उनीहरू स्वयंको पनि प्रयासलाई पनि सरकारले सघाउँछ भनौँ न। आजलाई समय यति नै रह्यो मन्त्रीज्यू, फेरि पनि सरकारका प्रयासहरूबारे हामी निरन्तर संवादमा नै छौँ। समय दिएर आफ्नो विचारहरू राखिदिनुभयो, धेरै धन्यवाद छ मन्त्रीज्यू।
धन्यवाद।
आदरणीय श्रोताहरू, अन्तरसम्वादको आजको निर्धारित समय सकियो। नेपाल बाहिर विभिन्न कारणले रहेका नेपाली नागरिकता स्वदेश फर्काउने प्रक्रिया विस्तारै शुरू हुँदैछ, यही जानकारी गराउनको लागि पनि हामीले विशेष रूपमा परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीसँग आजको अन्तरसम्वादमा समय लिएका थियौं। प्राविधिक साथी सुरेन्द्र पौडेललाई धन्यवाद। म हरिशरण लामिछाने पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।